यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने, प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेशी रसुवागढ़ी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभाहलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
हामीले कुनै हावा चलाएका छैनौं, हामीले बाढ़ी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हवाऊ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग काला पानी लिपुलेखको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्।
प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ़ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौं मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ़नुपर्ने बताउनुभयो।
आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौ, बन्छौ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला ठडाउनु पर्ने हो, त्यहाँ औंला ठडाउँछौ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौ। हामी प्रतिपक्ष हौ, जहाँ औंला उठाउनु पर्ने औंला उठाउँछौ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औंला उठाउँछौ, तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौ, दोहोरोसँग थपडी बजाउँछौ।
सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराती नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू गरिनेछ, जसमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रंगशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको उहाँले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेशन सम्पन्न भएको र बाँकेको समेत छिट्टै सकिने जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा सातजनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रूपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 रूपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सुकुदेवले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यस्तै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले यूएई पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामानाले यूके पठाइदिन्छु भन्दै 12,63,000 रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोड़ौं रूपियाँ भित्राउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्, उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोड़ौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढ़ाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुशी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
27 वटा गाई
सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था, घाँस मात्रै नपुग्ने हुनाले धानको पनि आवश्यकता पर्छ।
तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसायबाट वार्षिक करोड़ौं रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दूध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड़ गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो।
डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशु प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा किट सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क, डेरीले बजारबाट वार्षिकमा 50 करोड़ पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमूना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दूध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड़ दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठूलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा हामीले झन्डै 4 करोड़ रुपियाँ पैसा विनियोजित गरेका छौँ।
गाउँमा अहिले बसाइसराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्य पूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक लुसर्न समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरान बीच भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने, व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरान बीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आज को वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नु भएको छ। इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघाची सहितको प्रतिनिधि मण्डल शनिबार अवेर स्विजरल्याण्ड पुगिसकेको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर अमेरिका इरान समझदारी पत्र एमओयू कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुँदैछन्। पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधि मण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधि मण्डलसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राविधिक तहको वार्ता छिट्टै शुरू हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन। प्रतिवेदन अनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढ़ाउन तथा बाँकी रहेका विषय टुंग्याउन आवश्यकता अनुसार वार्ता जारी रहनेछ। वार्ता अमेरिका र इरान बीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्रारम्भिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढ़ाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जड़ीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नाप्तोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइने विभागले चेतावनी दिएको छ। अमेरिकामा रहेका व्यापारीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड़ दिँदै कार्यवाहक राजदूत हरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि पर्यटन ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी पर्याप्त लाभ लिन आग्रह गर्नुभएको थियो। कैलालीमा संचालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा संचालित गहुँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढ़ाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालू आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा खेल शुरू हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येकै एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अंक बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अंक बनाएको नेदरल्याण्डस समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्वीडेन दुई खेलबाट 3 अंक जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुद्देश्य रंगशालामा संचालित निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अभिजित 19 रनको साझेदारी गर्दै टीमलाई महत्वपूर्ण जित दिलाएका हुन्। यो जितसँगै कोशी दुई खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। प्रतियोगितामा 7 प्रदेश र 2 विभागीय टीम आर्मी र एपीएफ गरी 9 टीमले सहभागिता जनाएका छन्। प्रतियोगिता यही असार 14 गतेसम्म जनकपुर धाम र वीरगंजमा सञ्चालन हुनेछ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नारा सहित प्रथम गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष 5S हकी प्रतियोगिता तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा शुरू भएको छ। जिल्ला हकी संघ तनहुको आयोजनामा आइतबारबाट शुरू भएको प्रतियोगितामा महिला र पुरूषतर्फ 4-4 टोलीको सहभागिता रहेको छ। जिल्ला हकी संघ तनहुका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हकी खेलको विकास विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस र बागमती र कर्णाली प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 39.3 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रुवेशी रसुवागढ़ी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।